جی دیکھیے بھائی کتاب پر سبق. بدان کے جملہ انشائیہ آن است کہ قائل شرا بصدق و کذب صفت نہ تماں کرد و آن بر چند قسم است. امر چون اضرب و نہی چون لا تضرب و استفہام چون حل ضارب زیدن و تمنی چون لیت زیدن حاضر و ترجی چون لعل عمرا غائب و عقود چون بعتو و اشتریتو و ندا چون یا اللہ و عرض چون الا تنزل بنا فتصیب خیرا و قسم چون واللہ لأضربن زیدا و تعجب چون ما احسنه و احسن بھی. اچھا بھائی, نحمیر میں گزشتہ سبق کے اندر آپ نے پڑھا تھا کہ جملہ جو ہے وہ دو قسم پر ہے, یا وہ جملہ خبریہ ہوگا یا جملہ انشائیہ. جملہ خبریہ انہوں نے بتلایا تھا وہ ہے کہ جس کے کہنے والے کو سچ یا جھوٹ کے ساتھ متصف کیا جا سکے, سچ یا جھوٹ کے ساتھ اسے موصوف کیا جا سکے. یہ یوں کہیں آسان لفظوں میں کہ جس کے کہنے والے کو سچا یا جھوٹا کہا جا سکے, تو وہ کیا ہے؟ جملہ خبریہ. اور اس کی پھر دو قسمیں آپ نے پڑھی, ایک جملہ اسمیہ اور ایک جملہ فعلیہ. جملہ اسمیہ وہ جملہ خبریہ ہے جس کا پہلا جز اسم ہو, اور جملہ فعلیہ وہ جملہ خبریہ ہے جس کا پہلا جز فعل ہو. اور جملہ اسمیہ میں آپ نے پڑھا کہ اس کے دو جز ہوتے ہیں, ایک مبتدا اور ایک خبر. مبتدا جو ہوتا ہے وہ مسند الیہ ہوتا ہے, اور خبر جو ہوتی ہے وہ مسند ہوتی ہے. اور ان دونوں میں اس مبتدا اور خبر میں اسناد ہوتا ہے. اسناد میں نے آپ کو بتلایا تھا کہ مبتدا بھی ایک لفظ ہے اور خبر بھی ایک لفظ ہے. دونوں الگ الگ ہوں تو بات پوری نہیں, لیکن جب دونوں کو آپس میں آپ جوڑتے ہیں اور ربط دیتے ہیں تو دونوں میں جو ربط اور جوڑ آ جاتا ہے اس کو اسناد کہتے ہیں. کیا کہتے ہیں؟ اسناد. جیسے زید عالم, زید ایک الگ لفظ تھا اور عالم الگ لفظ تھا. اس عالم کے لفظ کو آپ زید کے ساتھ بھی جوڑ سکتے تھے, بکر کے ساتھ بھی اور خالد کے ساتھ بھی جوڑ سکتے تھے, لیکن آپ نے اس عالم لفظ کو کس کے ساتھ جوڑا؟ زید کے ساتھ. تو یوں کہیں گے کہ آپ نے یہ عالم کے لفظ کا اسناد کر دیا. کس کی طرف؟ زید کی طرف. یہ یوں کہیں گے کہ آپ نے عالم کا حکم لگا دیا. کس پر؟ زید پر. آسان لفظوں میں کہیں گے کہ آپ نے عالم کے لفظ کو زید کے لفظ کے ساتھ جوڑ دیا. اور علمی انداز میں کیا کہیں گے؟ آپ نے عالم کے لفظ کا زید کی طرف اسناد کر دیا, یا آپ نے عالم کے لفظ کا زید پر حکم لگا دیا. تو اسناد اور حکم اسی جوڑ اور نسبت کا نام ہے. بات سمجھ میں آ گئی؟ تو مبتدا مسند الیہ ہوا اور خبر کیا ہوئی؟ مسند. اور ان دونوں میں جو ربط اور جوڑ ہے اس کو اسناد کہتے ہیں. آسان لفظوں میں مبتدا وہ ہے جس کے بارے میں بات کی جائے, اور خبر وہ جو بات کی جائے اس کو خبر کہتے ہیں. اور دوسرا جملہ فعلیہ ہے بھائی. اور جملہ فعلیہ کے اندر جو فعل ہوتا ہے, جملہ فعلیہ میں پہلے فعل آتا ہے اور فعل مسند ہوتا ہے, یعنی اس کا اسناد کیا جاتا ہے, اس کا ربط دیا جاتا ہے, اس کو جوڑا جاتا ہے. کس کے ساتھ؟ آگے جو فاعل آ رہا ہے بھائی, وہ جو آگے مسند الیہ ہے وہ جملہ فعلیہ میں اس کو فاعل کہتے ہیں. بھائی یاد رکھو, میں نے پہلے بھی ذکر کیا تھا کہ کلام تب ہی پورا ہوگا جب اس میں ایک مسند الیہ ہو اور ایک مسند. جب تک یہ دو چیزیں نہیں ہوں گی بات پوری نہیں. چاہے آپ دس لفظ جوڑ لیں یا بیس جوڑ لیں, جب تک اس میں مسند اور مسند الیہ یہ دونوں نہیں ہوں گے بات پوری نہیں ہوگی. مثلا دیکھو بھائی, زید عالم, میں نے کس کے بارے میں بات کی؟ زید. دیکھا, جس کے بارے میں بات کی ایک وہ چاہیے اور ایک بات جو کی وہ چاہیے. تو زید کے بارے میں میں نے بات کی, اور کیا بات کی؟ کہ وہ عالم ہے. تو زید عالم, یہ دو جز ملے تو بات پوری ہو گئی, جملہ پورا ہوا. زید عالم, ان کے زید کیا ہے؟ عالم. इसके बजाय अगर ये दो जुज न होते, मसलन जैद मौसूफ है, उसके आगे हम सिफत ले आते हैं अल आलिम, पहले तो क्या था आलिम, वो खबर थी, अब हमने क्या किया मौसूफ सिफत लाए, जैद मारिफा है, अलम है ना, नाम है, तो इसकी सिफत जो है अल आलिम, वो भी क्या होगी अल आलिम, उसकी सिफत लाए मारिफा, भाई मारिफा। तो यहां पर देखना कि ये अब पूरा जुमला नहीं, जैदुनिल आलिमो, पहले क्या था जैदुन आलिमुन, वो एक मुब्तदा और एक खबर था, एक मुस्नद इलैह था, एक मुस्नद था, मुस्नद और मुस्नद इलैह मिल जाए तो बात पूरी हो जाती है, जुमला पूरा हो गया, लेकिन अगर मुस्नद और मुस्नद इलैह में से एक है और दूसरा नहीं तो बात अधूरी है। जैसे जैदुनिल आलिम, जैदुन मौसूफ और अल आलिम उसकी सिफत, अब इसका क्या तर्जमा करेंगे, वो जैद जो के आलिम है, वो जैद जो के, चलें ये बातें आगे आ जाएंगी अभी शायद आपके लिए मुश्किल हो। तो जुमला फ़िअलिया के अंदर जो फेल होता है वो मुस्नद होता है, और आगे जो फाइल आता है वो मुस्नदुन इलैह होता है, और मुस्नद और मुस्नद इलैह जब दोनों जुमले में पाए गए तो कलाम पूरा हो गया, बात पूरी हो गई। इन्होंने आपको ये भी बतलाया था कि जो मुस्नद है इसको हुक्म भी कहते हैं, मुस्नद को, जैसे अभी मैंने बताया जैदुन आलिमुन, मैंने आलिम का जैद की तरफ इस्नाद किया, मैंने आलिम का जैद पर हुक्म लगाया, एक ही बात है, आप चाहे क्या कह दें कि आलिम के लफ्ज का मैंने जैद की तरफ इस्नाद, या आप क्या कहें कि मैंने आलिम के लफ्ज का जैद पर, तो मैंने आलिम का जैद पर हुक्म लगाया, बात एक ही है भाई। और फिर इन्होंने आपको आखिर में यह भी बतलाया था कि इसम फेल और हर्फ इनमें सबसे आला दर्जा इसम का है, इसम वो मुस्नद भी बन सकता है और मुस्नद इलैह भी, और कलाम के कितने जुज होते हैं दो, एक मुस्नद और एक मुस्नद इलैह, तो इसम मुस्नद भी बन सकता है और मुस्नद इलैह भी, लिहाजा आपके पास दो इसम हो, एक को मुस्नद बना दो एक को मुस्नद इलैह, तो बात पूरी हो जाएगी। जैसे अभी मिसाल गुजरी जैदुन आलिमुन, जैदुन भी क्या है इसम, आलिमुन भी क्या है इसम, पहले इसम को क्या बनाया मुस्नद इलैह यानी मुबतदा, और दूसरे इसम को क्या बनाया मुस्नद यानी खबर बनाया, और कलाम पूरा हुआ, बात पूरी हुई। तो इसम मुस्नद भी बन सकता है और मुस्नद इलैह भी, और फेल सिर्फ मुस्नद बन सकता है, मुस्नद इलैह नहीं बन सकता, और हर्फ वो न मुस्नद इलैह बन सकता है और न मुस्नद बन सकता है भाई। तो सबसे आला दर्जा किसका इसम का, सिर्फ दो इसम हो एक को मुस्नद इलैह बना दो एक को मुस्नद, कलाम पूरा हो जाएगा, सिर्फ फेल हो तो कलाम पूरा नहीं हो सकता, आप दो फेल जोड़ लें तो फेल तो सिर्फ मुस्नद बनता है, आपके पास दो मुस्नद हो जाएंगे लेकिन मुस्नद इलैह भी तो चाहिए, तो कलाम पूरा नहीं होगा भाई। अब आगे देखिए भाई, कहते हैं बिदा के जुमला इंशाइया आनस के कायल शरा बसित को किस सिफत न तवा कर दो, जुमला खबरिया किसे कहते थे कि जिसके कहने वाले को सच्चा या झूठा कह सकें, बस इसके मुकाबले में जुमला इंशाइया है, तो जुमला इंशाइया वो है जिसके कहने वाले को सच्चा या झूठा न कह सकें। मसलन एक आदमी दूसरे से कहता है इज़रिब ज़ैदन कि तुम जैद की पिटाई करो, कोई कह सकता है झूठ बोल रहा है भाई, उसने तो बात ही कोई नहीं की, उसने तो आपको सिर्फ क्या कहा जैद की पिटाई करो, उसने अगर कोई आपको बात बतलाई होती तो फिर आप कह सकते थे ये सच बोल रहा है या झूठ, यहां तो वो सिर्फ एक हुक्म दे रहा है, आपसे मुतालबा कर रहा है कि तुम क्या करो जैद की पिटाई करो, इसमें तो कोई बात है ही नहीं जिसकी वजह से उसको सच्चा या झूठा कहा जा सके। तो जो भी जुमला ऐसा हो कि जिसके कहने वाले को सच्चा या झूठा न कहा जा सके वो जुमला इंशाइया कहलाता है। दूसरी मिसाल ले लो, मसलन आपसे किसी ने पूछा हल जराबा जैदुन, क्या जैद ने पिटाई की है, क्या कोई कह सकता है ये झूठ बोल रहा है जी, झूठ कैसे भाई, वो तो उसने तो कोई बात बताई ही नहीं आपको, कोई बात की ही नहीं, उसने तो आपसे सवाल पूछा है, खुद वो पूछ रहा है आपसे, तलब कर रहा है कि मुझे बतलाओ क्या जैद ने पिटाई की है या पिटाई नहीं, तो वो सवाल पूछ रहा है, और सवाल पूछने वाले को तो कभी कोई झूठा या सच्चा नहीं कह सकता। सूरत समझ में आ रही है? या इसी तरह एक आदमी कहता है मैं अल्लाह की कसम खाता हूं, तो आप कह सकते हैं झूठ बोल रहा है? नहीं नहीं नहीं, उसने अल्लाह की कसम, हां जिस बात पे कसम उठा रहा है वो आगे आएगी, मैं अल्लाह की कसम खाता हूं कि जैद आलिम है, अल्लाह की कसम खाता हूं। चलें ये बात आगे आ रही है, मैं बयान करता हूं भाई। तो याद रखिए, जुमला इंशाइया वो है जिसके कहने वाले को सच्चा या झूठा न कहा जा सके, ये यूं कहें जिसके कहने वाले को सच या झूठ के साथ मौसूफ न किया जा सके। बात समझ में आ गई? अब देखिए इबारत तर्जमा देखिए भाई, बिदान के तू जान ले के जुमला इंशाइया आनस, जुमला इंशाइया वो है कि काइलश रा, काइलश क्या माना? उसका कहने वाला। याद रखो ये जो मैंने पहले भी बताया था, ये जो शीन है ना, शीन फारसी में उसके लिए आता है, उस किताब, किताब किताब को कहते हैं, और किताबश उसकी किताब, और मीम आता है मेरे के लिए, किताबम मेरी किताब, और ता जो है वो ता आती है तेरे के लिए, किताबत तेरी किताब। सूरत समझ में आ गई? ये बाज़ जगह इस तरह वो इस्तेमाल करते हैं, ता मुखातब के लिए ता ले आते हैं, मुतकल्लिम के लिए मीम लाते हैं, और उसके लिए यानी गायब के लिए शीन लाते हैं। तो काइलश उसका काइल यानी उसका कहने वाला, उसका कहने वाला। बिदान के तू जान ले के जुमला इंशाइया आनस, कि जुमला इंशाइया वो है कि काइलश रा बसित को किज़ब सिफत न तमा कर दो, कि उसके कहने वाले को सच और झूठ के साथ सिफत न तमा कर दो, मौसूफ न किया जा सके, उसके कहने वाले को सच या झूठ के साथ मौसूफ न किया जा सके, या आसान लफ्जों में क्या कहें कि उसके कहने वाले को सच्चा या झूठा न कह सकें। वान बर चंद किस्मस्त, और ये जुमला इंशाइया चंद किस्म पर है, यानी इसकी कुछ किस्में हैं, जुमला इंशाइया की कुछ किस्में हैं। अब वो किस्में बयान करने लगे हैं भाई, गिनते जाइए कितनी किस्में बतलाते हैं। पहली किस्म है अमर, अमर चू ए जरिब, अमर का माना है किसी को किसी बात का हुक्म देना, जैसे ए जरिब तू पिटाई कर। देखो अब इसमें कोई बात बतला रहा है या किसी बात का हुक्म दिया जा रहा है? हुक्म दिया जा रहा है। ए ज़रिब, मसलन मैं आपसे कहता हूं या आप किसी से कहते हैं कि ए ज़रिब ज़ैदन, तू जैद की पिटाई कर, तो आप उससे क्या कर रहे हैं? हुक्म दे रहे हैं जैद की पिटाई का, या यूं कहें आप उससे तलब कर रहे हैं कि वो जैद की पिटाई करे, आप उससे मुतालबा कर रहे हैं या नहीं कर रहे? क्या मुतालबा कर रहे हैं? कि वो जैद की पिटाई करे। तो देखा यहां तलब है, अमर में क्या होती है? तलब होती है। इन्होंने आपको बतलाया था कि मुरक्कब मुफीद वो है कि जब उस पर कहने वाला सुकूत करे, खामोशी इख्तियार करे, तो सुनने वाले को कोई खबर या तलब मालूम हो। देखा खबर थी जुमला खबरिया में, और तलब किसके अंदर है? जुमला इंशा। तो यहां भी आपको तलब मालूम हो रही है, कहने वाला आपसे क्या तलब कर रहा है? कि आप जैद की पिटाई करें। बात समझ में आ गई? तो पहली किस्म अमर है, अमर का क्या माना? हुक्म देना। चूं ए ज़रिब, जैसे कि ए ज़रिब, तो ये अमर के सीगे इसमें सारे आ गए, वो उनमें हुक्म दिया जाता है। वह नहीं, दूसरी किस्म है नहीं भाई, चू ला तजरीब, जैसे ला तजरीब, तू पिटाई न कर। अमर में किसी चीज के करने का हुक्म होता है, और नहीं के अंदर किसी चीज से रोकने का हुक्म होता है कि ये काम न करो। ला तजरीब क्या माना? मत मारो, पिटाई मत कर, तू पिटाई मत कर। तो इसमें भी तलब है, अमर में भी तलब थी, इसमें भी, लेकिन अमर में तलब थी काम के करने की, और इसमें तलब है काम के न करने की, काम के छोड़ देने की। ला तजरीब, तो कहते हैं दूसरी किस्म जो है इसकी नहीं है। चूं ला तजरीब, जैसे ला तजरीब, وہ استفہام تیسری قسم ہے انشاء کی، استفہام بھائی، یہ سب جملہ انشائیاں ہیں. اے ضرب یہ کون سا جملہ بنے گا؟ جملہ انشائیہ. لا تضرب یہ بھی کون سا جملہ؟ جملہ انشائیہ. وہ استفہام تیسری قسم ہے استفہام، جس میں سوال پوچھا جاتا ہے. استفہام کا معنی ہے کسی سے پوچھنا، پوچھنا. تو استفہام چون حل ضرب زیدن، جیسے حل ضرب، حل کا معنی ہے کیا، کیا حل ضرب زیدن، کیا زید نے پٹائی کی، کیا زید نے پٹائی کی ہے، تو آپ کسی سے سوال پوچھتے ہیں. تو دیکھو یہاں پر بھی آپ طلب کر رہے ہیں، ایک بات کا آپ کو پتا نہیں ہے، آپ اس بات کو طلب کر رہے ہیں کہ مجھے بتلاؤ حل ضرب زیدن، کیا زید نے پٹائی کی ہے. تو دیکھو یہ بھی جملہ انشائیہ ہے، اس کے کہنے والے کو بھی کوئی سچا یا جھوٹا نہیں کہہ سکتا، کیونکہ اس میں وہ بات نہیں بتلا رہا بلکہ بات پوچھ رہا ہے. وہ تمنی چوتھی قسم آ گئی، تمنی بھائی اردو میں بھی ہم کہتے ہیں تمنا کرنا، آرزو کرنا، خواہش کرنا، خواہش کسی چیز کی. چون لیت زیدن حاضرن، کہ کاش کہ زید حاضر ہوتا. لیت زیدن حاضرن، کاش کہ زید جی. ایک شخص آپ کے سامنے بیٹھا ہوا ہے، وہ کہتا ہے کاش زید حاضر ہوتا، تو کیا کوئی کہہ سکتا ہے یہ جھوٹ بول رہا ہے؟ نہیں، اس نے کوئی بات کی ہی نہیں، اس نے تو صرف اپنے دلی خواہش کا اظہار کیا، کاش آج ہمارے پاس کون موجود ہوتا، زید موجود ہوتا. تو یہاں خواہش کا اظہار ہے، آرزو کا اظہار ہے، تمنا کی جا رہی ہے، اور تمنا جو ہے وہ انشاء کی قسم ہے، اس کے کہنے والے کو سچا یا جھوٹا نہیں کہہ سکتے. بات سمجھ بھی آ رہی ہے کہ مشکل ہے سب کو؟ چون لیت زیدن حاضرن، کاش کہ زید حاضر ہوتا. و ترجی، یہ پانچویں قسم آ گئی بھائی انشاء کی. ترجی کا معنی ہے کسی چیز کی امید کرنا، تمنی کا معنی کسی چیز کی تمنا کرنا، اور ترجی کا معنی ہے کسی چیز کی امید کرنا. چون، چون کا معنی ہے جیسے، جیسے دیکھو جیسے مثالیں ساتھ ذکر کرتے جا رہے ہیں. چون لعل عمرن غائبن، شاید کہ عمر غائب ہوگا، اس کا ترجمہ شاید سے کرتے ہیں، یا امید ہے، امید ہے کہ عمر غائب ہوگا، جس طرح بھی آپ کو آسان لگے. شاید کہ عمر غائب ہو، امید ہے کہ عمر غائب. تو یہ ہے ترجی. تو تمنی میں تمنا اور ترجی میں امید ذکر کی جاتی ہے. امید، تمنی اور ترجی، ان میں یہ قریب قریب ذرا معلوم ہوتے ہیں. ایک میں کیا تھا؟ کاش کہ زید حاضر، لیت زیدن حاضرن، کاش کہ زید حاضر ہوتا. دوسرا کیا ہے؟ لعل عمرن غائبن، شاید کہ عمر غائب ہو. تو دونوں قریب قریب لگتے ہیں، لیکن دونوں میں لفظوں میں بھی فرق ہے اور معنی میں بھی فرق ہے. تمنی اور ترجی میں لفظوں میں بھی فرق اور معنی میں بھی فرق. لفظوں میں کیا فرق؟ لفظوں میں تمنا کے لیے لیتا آتا ہے، لیتا، دیکھ رہے ہیں آپ لفظوں میں لیتا، اور ترجی کے لیے لعل آتا ہے. تو تمنا کے لیے ہمیشہ کیا آئے گا؟ لیتا، اور ترجی امید کے لیے ہمیشہ کیا آئے گا؟ لعل. تو یہ تو لفظوں میں فرق ہے، یہ لیتا اور لعل سے آپ فوراً پہچان لیں گے. لیتا آئے تو سمجھ جائیں یہ کیا ہے؟ تمنی، اور لعل آئے تو آپ سمجھ جائیں یہ کیا ہے؟ ترجی ہے، لفظوں سے ہی پتا چل جائے گا. نیز دوسرا فرق یہ ہے ان میں کہ تمنا جو ہے وہ ممکن اور ناممکن دونوں چیزوں کی ہو سکتی ہے. خواہش، آرزو اور تمنا ممکن اور ناممکن دونوں چیزوں کی ہو سکتی ہے، لیکن امید صرف ممکن کام کی ہوتی ہے. ترجی صرف کس کی ہوتی ہے؟ صرف ممکن کام کی. فرق سمجھ میں آ رہا ہے؟ دیکھو آرزو اور تمنا ناممکن کام کی بھی کوئی انسان کر سکتا ہے. مثلا آپ کہتے ہیں काश के गुजरा हुआ वक्त फिर आ जाए। कहता है या नहीं कोई? कभी कोई कहता है, कोई पुराना वक्त याद आता है, कहता है काश वो वक्त दोबारा आ जाए, हालांकि उस वक्त का वापस आना मुमकिन ही नहीं है। या कोई आदमी बूढ़ा हो गया, वो कहता है काश के जवानी वापस आ जाए। देखो तमन्ना कर रहा है, और जवानी का वापस आना तो मुमकिन नहीं है। तो देखो तमन्ना मुमकिन काम की भी हो सकती है, और जैसे अभी तमन्ना लैत ज़ैदन हाजिरुन, काश के जैद हाजिर होता। किसी का साथी है, किसी जगह पर मौजूद नहीं है, और वो क्या कह रहा है, काश के जैद हाजिर होता। और जैद का वहां हाजिर होना मुमकिन है या मुमकिन नहीं है? मुमकिन है भाई, जैद मौजूद है ना, उसका साथी है, वहां नहीं है। हो सकता है अभी एकदम कहीं से आ जाए, तो जैद का वहां हाजिर होना मुमकिन है, लेकिन जवानी का वापस आना मुमकिन नहीं। लेकिन दोनों में तमन्ना हो सकती है, चाहे वो काम मुमकिन हो चाहे मुमकिन ना हो, दोनों में तमन्ना हो सकती है। लेकिन तरज्जी सिर्फ मुमकिन काम की होगी। किसकी होगी? जो मुमकिन काम हो वहां तो तरज्जी। तरज्जी का क्या माना? उम्मीद। उम्मीद किसकी करता है इंसान? कोई बूढ़ा हो क्या वो उम्मीद लगा के बैठा होता है कि मैं दोबारा जवान हो जाऊंगा? या आपको कोई पुराना वक्त याद आ जाए, क्या आपको उम्मीद होती है शायद वही वक्त फिर आ जाए? नहीं, वहां उम्मीद नहीं, क्योंकि उम्मीद सिर्फ किस चीज की जाती है? मुमकिन चीज की जाती है, नामुमकिन चीज की उम्मीद। तो पहला फर्क तमन्नी और तरजी में क्या? लफ्जों में। क्या फर्क है तमन्नी और तरजी में लफ्जों में? तमन्नी में लैता आएगा हमेशा, और तरजी में लाअल्ला। और नीज दूसरा फर्क क्या माना के एतबार से? हाँ, मुमकिन नामुमकिन दोनों चीजों की इंसान तमन्ना कर सकता है। तमन्ना ही करनी है ना, आरजू ही करनी है, अपनी ख्वाहिश का और अपनी मोहब्बत का इजहार करना है, काश वो जमाना फिर वापस आ जाए। जबकि उम्मीद सिर्फ उस चीज की होती है जिसका होना मुमकिन हो, नामुमकिन चीज में तरजी नहीं होती भाई। और नीज एक और फर्क भी है, तमन्नी महबूब चीज की होती है। इंसान किस चीज की तमन्ना करता है? जो उसको महबूब हो, पसंद हो। जबकि तरजी वो महबूब की भी हो सकती है और गैर महबूब की भी हो सकती है। मसलन इसी मिसाल को देख लें, बूढ़ा कहता है काश के जवानी फिर लौट आए। मालूम हुआ उसको जवानी क्या है? महबूब है, पसंद है। जब भी वो चाहता है कि मैं फिर जवान हो जाऊं, जब भी वो तमन्ना कर रहा है कि वो वक्त फिर वापस आ जाए, तो तमन्ना हमेशा महबूब और पसंदीदा चीज की होगी। जबकि तरजी महबूब चीज की भी हो सकती है और गैर महबूब चीज की भी हो सकती है। मसलन जैसे यहां लिखा है, चूं लअल्ला अमरन गाइबुन, शायद के अमर गायब हो, शायद के अमर। अब हो सकता है आपकी भी यही ख्वाहिश है कि अमर ना हो, किसी जगह कोई देखने गया अमर को, आपने आप अगर वो अमर वहां मिल जाता है तो मसलन हो सकता है ये आदमी आपको क्या करे, कोई तकलीफ पहुंचाए। और कभी ऐसा भी हो सकता है कि आदमी अमर को देखने गया और उसको अगर वो अमर वहां मिल जाता है, हो सकता है वो आपको इनाम दे। दोनों इहतमाल है ना, तो लेकिन दोनों में आप यही कहेंगे लअल्ला अमरन गाइबुन, शायद अमर क्या हो। ये दूसरी मिसाल बना लो, लअल्लल मतरा यंजिलो, लअल्लल मतरा, मतर कहते हैं बारिश को, और नजला यंजिलो का माना उतरना, यानी बारिश का होना। लअल्लल मतरा यंजिलो, शायद बारिश हो, शायद। अब अगर किसान ने बीज डाला है और जमीन को पानी की जरूरत है, अब वो कहता है लअल्लल मतरा यंजिलु, शायद के बारिश हो। अब मुझे बताएं, अब बारिश उसको महबूब है या गैर महबूब? महबूब है, वो चाहता है बारिश हो जाए ताकि जमीन में को पानी मिले और फसल अच्छी हो। और कभी ऐसा होता है फसल पक कर तैयार खड़ी होती है, किसान को फिक्र होती है कहीं बारिश ना हो जाए, कि सारी तैयार फसल खराब हो जाएगी, लेकिन इस आलम में भी बादल आ गए, वो कहता है लअल्लल मतरा यंजिलो, शायद के बारिश हो जाए। लेकिन अब उसको बारिश महबूब है या गैर महबूब है? गैर महबूब है। देखो तो तरजी जो है वो महबूब की भी हो सकती है और गैर महबूब, लेकिन तमन्नी सिर्फ किसकी होगी? महबूब चीज की होगी भाई। तो पहली किस्म क्या हुई? अमर। दूसरी नहीं। तीसरी इस्तिफहाम। नंबर चार तमन्नी। नंबर पांच तरजी। आगे नंबर छह है उकूद। उकूद जमा है आकद की, और आकद जो है वो मामले को कहते हैं। दो इंसान आपस में कोई मामला करें उसको आकद कहते हैं। मसलन खरीदो फरोख्त का मामला, खरीदो फरोख्त में एक शख्स चीज बेचता है और दूसरा खरीदता है, तो इन दोनों के दरमियान ये जो खरीदो फरोख्त का मामला हुआ इसको अक्द कहते हैं। या जैसे निकाह है, निकाह एक मर्द और एक औरत के दरमियान निकाह हुआ, दोनों मियां बीवी बन गए, तो ये जो दोनों के दरमियान, ये जो दोनों में निकाह का मामला हुआ इसको क्या कहते हैं? अक्द कहते हैं। या जैसे आप किसी शख्स से कोई मकान किराए पर लेते हैं तो उसके और आपके दरमियान मामला तय पाता है कि हर महीने के मसलन आप उसको 10,000 रुपए देंगे, तो ये जो दोनों के दरमियान मकान किराए पर लेने के बारे में मामला तय पाया इसको क्या कहते हैं? आकद कहते हैं। बात समझ में आ रही है? तो आकद किसे कहते हैं? मामले को, जो दो इंसानों के दरमियान जो मामला तय पा जाए उसको आकद कहते हैं। और इसमें मसलन वो अल्फाज बोलते हैं आपस में, आकद करते हैं। मसलन एक शख्स आपसे किताब खरीदना चाहता है तो वो आप उसको कहेंगे ये किताब मैं आपको बेचता हूं, और वो कहेगा ये किताब मैं आपसे खरीदता हूं। देखा, जैसे ही दोनों तरफ से ये बात हो जाएगी तो बैक ये खरीदो फरोख्त का मामला पूरा हो गया। किताब किसकी? आपकी। आप क्या करना चाहते हैं? उसे बेचना चाहते हैं। और तो आपने क्या कहा दूसरे आदमी से? ये किताब मैं आपको बेचता हूं या ये किताब मैं आपको बेच रहा हूं। और वो क्या कहता है? मैं इसे खरीदता हूं या मुझे मंजूर है, मुझे कबूल है। बस जब दोनों की जुबान से यह बात अदा हो जाएगी तो दोनों के दरमियान यह खरीदो फरोख्त का मामला तय पा गया, दोनों में यह खरीदो फरोख्त का आकद हो गया। और आकद होते ही वो किताब का मालिक बन जाएगा, अब उसके जिम्मे है कि वो आपको उसके पैसे अदा करे। तो ये जो दो आदमियों में मामला होता है इसको आकद कहते हैं। बात समझ में आ गई? और अरबी में इसके लिए माजी के अल्फाज इस्तेमाल किए जाते हैं। कौन से अल्फाज? उर्दू में तो मैंने हाल के लफ्ज बोला ना, मैं किताब आपसे खरीदता हूं या मैं आपसे खरीद रहा हूं, और वो क्या कहता है? मुझे मंजूर है, मुझे कबूल है। या कहता है मैं आपसे खरीदता हूं या मैं आपसे खरीद रहा हूं। देखो ये हाल वाले अल्फाज बोल रहा है। अरबी में माजी के अल्फाज बोलते हैं। तो फुकहा फरमाते हैं कि बे और शिरा करने के लिए माजी के अल्फाज हों। बेअतु बाया बेओ का माना बेचना, बेअतु मैंने बेच दिया, बेअतुल किताबा मैंने ये किताब बेच दी, मैंने ये किताब बेच दी। दूसरा कहता है इश्तरैतु मैंने खरीद ली। तो दोनों के दरमियान ये बेओ शिरा का मामला तय पा गया और वो किताब का खरीदार मालिक बन गया। बात समझ में आ गई? मालिक बन गया। और ये सिर्फ माजी के सीगों में होगा, मुजारे अरबी में मुजारे के सीगे से नहीं। क्यों? क्योंकि मुजारे में हाल का भी एहतमाल और मुस्तकबिल का भी एहतमाल है। तो मुजारे में हाल और मुस्तकबिल दोनों माना होते हैं। तो अगर सिर्फ हाल वाला माना होता तो उससे भी अकद हो जाता, लेकिन मुजारे में दोनों माना है, दोनों एहतमाल, लिहाजा उससे यह अकद मुनाकिद नहीं होते। बहरहाल ये तो खैर मैंने लंबी बात कर दी, परेशान होने की जरूरत नहीं है। बस इतना याद रखें, आकद किसे कहते हैं? जो मामला करते हैं दो अफराद आपस में, चाहे वो खरीदो फरोख्त का मामला हो, चाहे निकाह का मामला हो, चाहे कोई चीज किराए पर लेने का मामला हो वगैरह भाई, और इसको आकद कहा जाता है। और इसकी जमा क्या है? उकूद है। और ये भी किसकी किस्म है? इंशा। इंशा जब आप साथी को किताब फरोख्त कर रहे हैं तो आप उसको कोई बात बतला रहे हैं या एक मामले को वजूद दे रहे हैं? आप उसको बात नहीं बतला रहे कि मैं आपको किताब बेचता हूं, बल्कि आप एक मामले को, एक आकद को वजूद दे रहे हैं। तो ये खबर नहीं है बल्कि ये क्या है? इंशा। इंशा का माना भी होता है वजूद देना किसी चीज को। इंशा, इंशा का क्या माना? अंशा युनशी इंशा अन फहुआ मुनशिन, वजूद देना। तो देखो इसमें भी आकद को वजूद दिया जाता है। पहले आप दोनों में खरीदो फरोख का मामला नहीं था, फिर आपने क्या कर लिया? ये मामला कर लिया, उसको वजूद दे दिया जी। तो कूचू बियातू व इश्तराइतू, जैसे बियातू और इश्तराइतू। व निदा, और निदा भाई, निदा का माना है किसी को आवाज देना, किसी को पुकारना। चू या अल्लाह, अरबी में निदा के लिए या इस्तेमाल करते हैं अमूमन भाई। किसी को आवाज देनी हो, मसलन जैद को आप आवाज देना चाहते हैं तो कहेंगे या जैदू, ए जैद, यानी उसको आप अपनी तरफ मुतवज्जे कर रहे हैं। तो निदा कहते हैं किसी को आवाज देकर अपनी तरफ मुतवज्जे करना। या जैदू, मैं क्या कर रहा हूं? तवज्जो है, दोहराएं जुबान से, मैं आवाज देकर जैद को अपनी तरफ मुतवज्जे कर रहा हूं। कोई बात उसको कहना चाहता हूं, वो बात आगे करूंगा, लेकिन फिलहाल मैंने क्या कहा? या जैदू, ए जैद, ये आवाज देकर मैं उसको अपनी तरफ मुतवज्जे करता हूं। और फिर उसके बाद जो बात करनी है वो करता हूं कि मेरे लिए मसलन एक गिलास पानी ले आओ। सूरत समझ में आ गई? तो ये जो निदा है, निदा, निदा याद रखो, ये भी इंशा की किस्म है। निदा में आप क्या करते हैं? किसी को आवाज देकर अपनी तरफ मुतवज्जे करते हैं। किसी को कोई बात नहीं बतलाई कि आप इसको जुमला खबरिया कहें, बल्कि आवाज देकर सिर्फ अपनी तरफ मुतवज्जे किया। और आप तो ये जुमला इंशाइया है भाई। वा अर्ज भाई, तो आठवीं किस्म आ गई अर्ज भाई। अर्ज का माना है किसी से किसी काम की दरखास्त करना, किसी से किसी काम की दरखास्त करना, यानी अच्छे तरीके से, नरमी से किसी को किसी काम की तरगीब देना, यह है अर्ज। फिर दोहराएं, अर्ज का किसे कहते हैं? अर्ज किसे कहते हैं? दरखास्त करना, यानी नरमी से किसी काम की, नरमी से किसी काम की तरगीब देना किसी को। फिर दोहराएं, अर्ज का क्या माना? दरखास्त। क्या माना दरखास्त? नरमी से, अच्छे तरीके से किसी को किसी काम की तरगीब देना। जैसे चूं अला तंजिलु बिना फतुसी बखैरा, अला तंजिलु बिना, नजला यंजिलु के माने उतरना, आना आना। अला तंजिलु बिना, क्या आप हमारे पास तशरीफ नहीं लाते? फतुसी बखैरा, तो आपको खैर पहुंचती। आप हमारे पास तशरीफ लाते तो आपको खैर पहुंचती, आपको फायदा पहुंचता, आपको भलाई पहुंचती। तो देखा, दूसरे को तरगीब दे रहा है कि आप हमारे पास तशरीफ लाइए, हम आपका इकराम करेंगे, इज्जत करेंगे। तो यह है दरखास्त। बात समझ में आ गई? क्या तर्जमा? अला तंजिलु बिना, क्या आप हमारे पास तशरीफ नहीं लाते? फतुसी बखैरा, तो आपको खैर पहुंचती, भलाई पहुंचती, यूं को फायदा पहुंचता। आप हमारे पास तशरीफ लाते तो आपको फायदा पहुंचता। देखो तरगीब दे रहे हैं, दरखास्त कर रहे हैं कि आप हमारे पास तशरीफ लाइए। तो इसको अर्ज कहते हैं। और ये भी किसकी किस्म है? जुमला इंशाइया की। व कसम, और कसम जो है ये भी इंशा की किस्म है। चूं वल्लाही लअज़रिबन्न ज़ैदन, उर्दू में तो हम कहते हैं ना मैं अल्लाह की कसम खाता हूं, अरबी में कहते हैं वल्लाही, ये वो कसम के लिए है, मैं अल्लाह की कसम खाता हूं। لَأَزْرِبَنَّ زَيْدًا زیدن کہ میں ضرور زید کی پٹائی کروں گا، وَاللَّهِ لَأَزْرِبَنَّ زَيْدًا واللہ میں ضرور زید کی پٹائی کروں گا، تو یہ قسم ہے، اور قسم بھی کون سا جملہ؟ جملہ انشائیہ. پھر اس میں ایک اور بات یاد رکھنا، عموماً طلبا غلطی کرتے ہیں. میں نے ابھی جملہ ایک بولا، واللہ لأزربن زیدن، طلبا کہتے ہیں یہ سارا جملہ انشائیہ ہے، واللہ واللہ میں زید، ترجمہ سمجھ میں آ رہا ہے کہ خدا کی قسم میں ضرور زید کی پٹائی کروں گا، اللہ کی قسم میں ضرور زید کی پٹائی کروں گا. تو طلبا سمجھتے ہیں یہ سارا جملہ قسمیہ ہے اور یہ انشاء ہے. نہیں بھائی نہیں، یہ سارا انشاء نہیں ہے، اس میں سے صرف واللہ یہ حصہ جو ہے یہ ہے انشاء. واللہ کیا ترجمہ؟ میں اللہ کی قسم کھاتا ہوں، یہ ہے انشاء. اس پر کوئی کسی کو سچا ہے جھوٹا نہیں کہہ سکتا. اگر وہ کہتا ہے واللہ میں اللہ کی قسم کھاتا ہوں، آپ کہیں گے بھائی آپ جھوٹ بول رہے ہیں. وہ کہے گا بھائی میں نے تو کوئی بات ہی نہیں کی، میں نے تو قسم کھائی ہے، میں نے تو قسم کو وجود دیا ہے، اور قسم تو انشاء کی قسم ہے، اس کے کہنے والے کو تو سچا یا جھوٹا نہیں کہہ سکتے. اور آگے جو آ رہا ہے نا لأزربن زیدن، اس کو کہتے ہیں جواب قسم. کیا کہتے ہیں؟ یاد رکھو جواب قسم وہ بات جس پر قسم اٹھائی جائے، وہ بات. ایک آدمی کہتا ہے میں اللہ کی قسم کھاتا ہوں، یہاں بات کر کے وہ چپ ہو جائے گا یا آگے بھی بات کرے گا؟ کس بات پر قسم کھاتے ہو، وہ کرے گا یا نہیں کرے گا آگے بات؟ اللہ کی قسم میں زید کی ضرور پٹائی کروں گا. تو یہ جو اللہ کی قسم کھائی شروع میں، یہ ہے قسم، یہ ہے انشاء. اور آگے جو اس نے کہا میں ضرور زید کی پٹائی کروں گا، یہ جملہ خبریہ ہے. آپ کہہ سکتے ہیں جھوٹ بول رہا ہے، یہ کوئی زید کی پٹائی نہیں کرے گا، یہ اسے ڈرتا ہے. کہہ سکتے ہیں یا نہیں کہہ سکتے؟ تو دیکھا، تو آپ کے ذہن میں اشکال آئے گا. پھر سنو، آپ نے پڑھا ہے کہ قسم کس کی قسم ہے؟ انشاء کی. آپ کوئی قسم کھاتا ہے، کہتا ہے واللہ اللہ کی قسم یہ کتاب میں نے 20 روپے کی خریدی ہے، آپ کہہ سکتے ہیں جھوٹ بول رہا ہے. کہہ سکتے ہیں یا نہیں؟ بلکہ لوگ کہتے ہیں یا نہیں کہتے؟ قسم کھا کر کوئی بات کرتا ہے پھر بھی لوگ کیا کہتے ہیں؟ یہ جھوٹ بول رہا ہے، قسم جھوٹی قسم اٹھا رہا ہے. تو آپ پھر حیران ہوں گے کہ ہم نے تو کیا پڑھا تھا کہ قسم کس کی قسم ہے؟ انشاء کی. اس میں تو اس کے کہنے والے کو تو سچا ہے جھوٹا نہیں کہہ سکتے، اور یہ قسم کھانے والے کو کیا کہہ رہے ہیں؟ جھوٹا. وجہ یہی جو میں نے ابھی بیان کی، جو آپ پڑھتے ہیں نا کہ قسم جملہ انشائیہ ہے، وہ صرف واللہ یہ حصہ جو ہے، یہ حصہ جملہ یہ قسم ہے، اس کے کہنے والے کو کوئی سچا ہے جھوٹا نہیں کہہ سکتا. آگے جس بات پر قسم اٹھائی کہ میں نے یہ کتاب 10 روپے کی خریدی، یہ کتاب میں نے 20 روپے کی خریدی، یعنی جس بات کی قسم اٹھائی ہے، جس بات پر قسم اٹھائی ہے، وہ جملہ وہ الگ جملہ ہے، وہ الگ جملہ ہے. اس کے کہنے والے کو پھر ہم دیکھیں گے کہ اگر وہ جملہ خبریہ ہے تو سچا یا جھوٹا کہہ سکتے ہیں. جیسے واللہ، پھر دہراؤ کہ اللہ کی قسم میں نے یہ کتاب 20 روپے کی خریدی ہے، دوسرا آدمی کیا کہتا ہے؟ یہ جھوٹ بول رہا ہے. تو اب اگر کوئی آپ سے کہے کہ یہ تو جملہ قسمی ہے، پھر یہ اس کو جھوٹا کیسے کہہ رہا ہے؟ تو آپ کیا کہیں گے؟ کہ قسم میں جھوٹا نہیں کہہ رہا، جس بات پر قسم اٹھائی ہے اس میں جھوٹا کہہ رہا ہے. یعنی میں اللہ کی قسم کھاتا ہوں، اس میں جھوٹا نہیں ہے، بلکہ میں نے یہ کتاب 20 روپے کی خریدی ہے، یہ جو جواب قسم ہے اس میں جھوٹا ہے. جس بات پر قسم اٹھائی جائے اس کو جواب قسم کہتے ہیں. تو قسم کس کی قسم؟ انشاء. اور آگے جو جواب قسم ہے اس کو الگ جملہ ہے، اس میں پھر الگ غور کرنا پڑے گا. اگر وہ جملہ خبریہ ہو تو اس کے کہنے والے کو سچا یا جھوٹا کہہ سکتے ہیں. تو یہاں پر بھی واللہ لأزربن زیدن کہ اللہ کی قسم میں ضرور زید کی پٹائی کروں گا، تو واللہ یہ ہے جملہ، یہ ہے قسم، اس کے کہنے والے کو سچا یا جھوٹا نہیں کہہ سکتے. لیکن لأزربن زیدن میں ضرور زید کی پٹائی کروں گا، इसके कहने वाले को सच्चा या झूठा कह सकते हैं, क्योंकि ये जवाब कसम है, यानी ये वो बात है जिस पर कसम उठाई गई। इसी तरह निदा में भी इसी तरह है, मैंने जैद से कहा या जैदू जराबा अमरुन, या जैदू ए जैद जराबा अमरुन, अमर ने पिटाई की है। तवज्जो है, एक आदमी दूसरे से क्या कहता है, या जैदू जराबा अमरुन, ए जैद अमर ने पिटाई की है। तीसरा आदमी कहता है भाई ये झूठ बोल रहा है, अमर ने कोई पिटाई नहीं की। कह सकता है या नहीं कह सकता, तो आपके जहन में इश्काल आएगा, ये तो निदा है। और अभी हमने पढ़ा कि निदा किसकी किस्म है, इंशा की, उसके कहने वाले को तो सच्चा है झूठा नहीं कह सकते। तो जवाब याद रखना कि निदा से सिर्फ पहला हिस्सा मुराद है, या जैदू ये है निदा, और आगे जो बात की जाए उसको जवाब निदा कहते हैं। तो निदा कर कहने वाले को तो सच्चा झूठा नहीं कह सकते, लेकिन जवाब निदा की वजह से सच्चा झूठा कह सकते। या जैदू ए जैद, इसमें सच्चा झूठा नहीं, लेकिन अमर ने पिटाई की है, ये क्या है जवाब निदा, इसमें सच्चा या झूठा कह सकते हैं। फर्क समझ में आया? तो तुलबा अमूमन यूं करते हैं कि निदा और जवाब निदा को मिलाते हैं और फिर कहते हैं ये जुमला निदाइया इंशाइया हुआ, जुमला निदाइया, हालांकि गलत है, सिर्फ निदा है इंशा, जवाब निदा तो इंशा नहीं, वो हो सकता है इंशा हो सकता है ना हो, उसमें अलग गौर करें। जवाब निदा इंशा भी हो सकता है, मसलन मैं आवाज देता हूं किसी को, या जैदू इज़रिब अमरन, ए जैद अमर की पिटाई कर, तो या जैदू ये क्या है निदा, और इज़रिब अमरन ये क्या है जवाब निदा। देखो जवाब निदा भी इंशा है, अमर है ना, अमर है, तो निदा भी इंशा यहां पर, और जवाब निदा भी इंशा। तो जवाब निदा में आपको अलग गौर करना पड़ेगा। इसी तरह एक कसम है, एक जवाब कसम, कसम तो इंशा है, लेकिन जवाब कसम में आपको अलग गौर करना पड़ेगा। बात समझ में आ गई? वह ताज्जुब, और आखिरी किस्म बयान कर रहे हैं भाई इंशा की, वो ताज्जुब है भाई। ताज्जुब, ताज्जुब का माना है किसी बात पर हैरान होना, अपने हैरत का इजहार करना, ताज्जुब का इजहार करना। जैसे मा अहसनहू, मा अहसनहू, हा जमीर के बजाय नाम ले आए, मा अहसना जैदन, जैद कितना अच्छा है, तवज्जो है, मा अहसना जैदन, जैद कितना अच्छा है। या दूसरा देखो, वह अहसिन बिही, इसमें बिही में हा जमीर की जगह नाम ले आओ, अहसिन बी जैदिन, तर्जमा वही है, जैद कितना अच्छा है, अहसिन बी जैदिन। दो सीगे हैं ताज्जुब के, एक है मा अहसनहू, तवज्जो है, एक क्या है मा अहसनहू, और दूसरा अहसिन बिही। तो दोनों में से एक इस्तेमाल किया जाता है एक वक्त के अंदर, और दोनों का तर्जमा क्या है, मसलन मा अहसना जैदन, क्या तर्जमा, जैद कितना अच्छा है, और अहसिन भी जैदिन, इसका भी क्या तर्जमा, जैद कितना अच्छा है। और देखो यहां इसके कहने वाले को सच्चा है झूठा नहीं कह सकते, क्योंकि यहां पर वो कोई बात नहीं आपको बतला रहा, एक है बात बतलाना, एक है ताज्जुब का इजहार करना। मसलन कोई आपको बात बतलाता है, मैं जैद पर बड़ा हैरान हुआ, कोई क्या कहता है आपसे, देखो ये अब ये ताज्जुब का इजहार नहीं कर रहा, आपको एक बात बतला रहा है, इस पे आप उसको कह सकते हैं ये सच बोल रहा है या ये झूठ बोल रहा है। लेकिन अगर वो कहता है मा अहसना जैदन, जैद कितना अच्छा है, या अहसिन बी जैदिन, जैद कितना अच्छा है, तो अब इसके कहने वाले को सच्चा या झूठा नहीं कह सकते, क्योंकि ये कोई बात नहीं आपको बतला रहा, अपने खुद अपनी हैरत का इजहार कर रहा है, अपने ताज्जुब का, यानी मुझे बड़ी हैरत हो रही है इस बात पर, वो ये कहना चाहता है, ताज्जुब हो रहा है मुझे इस बात पर कि जैद कितना अच्छा है। तो ताज्जुब के कितने सीगे, दो, कौन कौन से, ما احسنہ اور احسن بھی، دونوں میں دونوں استعمال ہوتے ہیں یا ایک موقع پر ایک ہی استعمال ہوتا ہے؟ ایک ہی استعمال ہوتا ہے، چاہے ما احسنہ کہہ دیں چاہے احسن بھی کہہ دیں، اور دونوں کس لیے ہیں؟ تعجب کے لیے، تعجب کو ظاہر کرنے کے لیے، یعنی اس کے ذریعے لوگ اپنے تعجب کو اس کا اظہار کرتے ہیں، لہذا اس کے کہنے والے کو سچا یا جھوٹا نہیں کہہ سکتے. اور ایک تعجب کی خبر دینا ہے، تعجب کی خبر دی جائے اس میں سچا جھوٹا کہہ سکتے ہیں. جیسے ابھی میں نے مثال ذکر کی، ایک آدمی کیا کہتا ہے، میں زید کو دیکھ کر بڑا حیران ہوا. دیکھو اب اس نے اپنی حیرت کی خبر دی ہے، تو کوئی کہہ سکتا ہے یہ جھوٹ بول رہا ہے. تعجب کا اظہار کیا جاتا ہے. تو جملہ انشائیہ کسے کہتے ہیں؟ جس کے کہنے والے کو سچا ہے جھوٹا نہ کہا جا سکے. اور اس کی 10 قسمیں انہوں نے بیان کی. پہلی قسم کیا؟ امر. کیا مانا؟ کسی کو کسی چیز کا حکم دینا. اور دوسری قسم نہیں. نہیں کا کیا مانا؟ کسی کو کسی کام سے روکنا. تیسرا ہے استفہام. استفہام کا کیا مانا؟ کسی سے کسی کوئی بات پوچھنا، سوال کرنا. چوتھی قسم کیا ہے؟ تمنی. تمنی کا کیا مانا؟ خواہش کرنا، تمنا کرنا، آرزو کرنا. اور جیسے لیت زیدن حاضرن. اور اگلی قسم کیا ہے؟ پانچویں قسم ہے ترجی. ترجی کا کیا مانا؟ امید کرنا. جیسے لعل عمرن غائبن، کیا ترجمہ کریں گے؟ امید ہے کہ عمر غائب، امید ہے کہ عمر غائب ہوگا، یا شاید کہ عمر غائب ہو. اگلی قسم کیا ہے؟ عقود. عقود کس کی جمع؟ عقد کی. اور عقد کا کیا معنی؟ معاملہ. دو افراد کے درمیان جو معاملہ ہو اس کو کیا کہتے ہیں؟ عقد. جیسے خرید و فروخت ہے، جیسے نکاح ہے، جیسے کرائے پر کوئی چیز لینا ہے، یہ سارے عقد ہیں. اور یہ بھی کس کی قسم ہے؟ انشاء. عقد کی خبر اور چیز ہے، عقد کرنا اور چیز ہے. یہ کس کی بات ہو رہی ہے؟ کس کی بات ہو رہی ہے؟ عقد کرنے کی بات ہو رہی ہے. بات سمجھ میں آ گئی؟ جب عقد کیا جا رہا ہے تو عقد کو وجود دیا جا رہا ہے. اگلی قسم کیا ہے؟ ندا. ندا بھی کس کی قسم؟ انشاء. اس سے اگلی قسم عرض. عرض کا کیا معنی؟ درخواست کرنا، یعنی نرمی سے کسی کام کی ترغیب دینا کسی کو. جیسے الا تنزل بنا فتصیبا خیرا. فتصیبا با پر زبر پڑھیں بھائی. اگلی قسم کیا ہے؟ قسم. جیسے واللہ لأضربن زید. اور میں نے آپ کو بتایا تھا ایک ہے قسم، ایک ہے جواب قسم. انشاء کیا ہے؟ قسم ہے. اور جواب قسم اس میں وہ الگ جملہ ہے، اس میں الگ غور کرنا پڑے گا. اسی طرح ایک ہے ندا، ایک ہے جواب ندا. ندا کیا ہے؟ انشاء. اور جواب ندا وہ الگ جملہ ہے، اس میں الگ غور کرنا پڑے گا. اور آخری قسم جو انہوں نے بتلائی انشاء کی، وہ تعجب ہے، یعنی کسی بات پر حیرت کا اظہار کرنا. اور اس کے کتنے صیغے؟ دو صیغے. کون کون سے؟ ما احسنہ اور احسن بھی. بات اچھی طرح سب کو سمجھ میں آ گئی؟ چلیے بس بھائی، ھذا ھو المرام، اللہ اعلم بحقیقت الکلام.